نحمده ونصلي ونسلم على رسوله الكريم، أما بعد، گناہوں کی دو قسمیں ہیں، باہی گناہ اور جاہی گناہ۔ جو باہی گناہ ہیں ان کا تعلق شہوتوں سے ہے، خواہشات سے ہے، اور جاہی گناہ اس کا تعلق بڑا بننے سے ہے، تو جاہی گناہوں میں انسان کا مقصود بڑا بننا ہوتا ہے، اور باہی گناہوں میں انسان کا مقصود ناجائز طریقے سے لذت حاصل کرنا ہوتا ہے۔ اللہ تعالیٰ شانہ نے جو باہی گناہ ہیں ان کو بھی منع فرمایا ہے، اور جو جاہی گناہ ہیں ان کو بھی منع فرمایا ہے۔ جب باہی گناہ سے بھی منع فرمایا ہے اور جاہی گناہ سے بھی منع فرمایا ہے، تو ہمیں یہ بات سمجھ میں آئے یا نہ آئے، ہمیں یہ ماننا پڑے گا کہ باہی گناہوں سے بچنا بھی ہمارے اختیار میں ہے اور جاہی گناہوں سے بچنا بھی ہمارے اختیار میں ہے۔ اگر کسی گناہ سے بچنا ہمارے اختیار میں نہ ہوتا، ہمارے پاس کسی گناہ سے بچنے کی ابیلٹی نہ ہوتی، تو اللہ جل جلالہ وعم نوالہ ہمیں اس گناہ سے بچنے کا حکم کیسے فرماتے؟ ایک ایوریج درجے کا، اوسط درجے کا عقل مند انسان کسی دوسرے انسان کو ایسی بات کا مکلف نہیں بناتا جس پر اسے قدرت حاصل نہیں ہوتی۔ اوسط درجے کا عقل مند انسان کسی اندھے کو ایسا نہیں کہے گا کہ میرے چہرے کو دیکھ، اگر نہیں دیکھے گا تو تجھے سزا دوں گا، اس لیے کہ وہ جانتا ہے کہ جس کو میں دیکھنے کے لیے کہہ رہا ہوں وہ دیکھنے پر قادر ہی نہیں ہے۔ کوئی باپ جو ہے اپنے اس بچے سے تو یہ کہے گا جو قرآن مجید کی تلاوت کو جانتا ہے کہ اگر تو نے ایک سپارہ نہیں پڑھا تو میں یہ کروں گا، لیکن اپنی اس اولاد کو نہیں کہے گا جو قرآن شریف پڑھنا نہیں جانتا۔ تو جاہی یا باہی دونوں قسم کے جو گناہ ہیں ان میں سے کوئی ایک گناہ بھی ایسا ہوتا جس سے بچنا ہماری ابیلٹی میں نہ ہوتا، ہماری قدرت میں نہ ہوتا، تو اللہ تعالیٰ شانہ منع کیوں فرماتے؟ اللہ کا منع کرنا اس بات کی دلیل ہے کہ ان سے بچنے کی ہم میں سے ہر ایک کے پاس ابیلٹی ہے۔ جہاں تک باہی گناہوں کا تعلق ہے تو وہ تو سب کو سمجھ میں آتا ہے، زینا باہی گناہ ہے، اس کا تعلق لذت سے ہے، تو سب کو سمجھ میں آتا ہے کہ کرنا بھی میرے اختیار میں ہے اور بچنا بھی میرے اختیار میں ہے، اٹس اپ ٹو می۔ شراب پینا لذت سے تعلق رکھتا ہے، کرنا بھی میرے اختیار میں ہے، بچنا بھی میرے اختیار میں ہے۔ فلم دیکھنا، میوزک سننا، یہ لذت والا گناہ ہے, کرنا بھی اختیار میں ہے بچنا بھی اختیار میں ہے. بد نظری, بچنا بھی اختیار میں ہے کرنا بھی اختیار میں ہے. ناجائز طریقے سے اپنی خواہش پوری کرنا, ماسٹربیشن, کرنا بھی اختیار میں ہے بچنا بھی اختیار میں ہے. باہی گناہوں کے بارے میں سب کو یہ بات سمجھ میں آتی ہے کہ یہ ہمارے اختیار میں ہے, لیکن کبھی کبھی باہی گناہ ایسے مسلط ہو جاتے ہیں کہ نفس یہ باور کراتا ہے کہ یہ میرے اختیار میں نہیں ہے. جیسے ایک شخص ڈرگ لیتا ہے, ڈرگ, تو ایک شخص ڈرگ کا اڈکٹ ہو جائے اور اڈکٹ ہو جانے کے بعد اس سے بچنا اس کی ابیلٹی میں نہ رہتا, تو مفتیان کرام یہ فتویٰ دیتے کہ اس حد تک تو بچنا ضروری ہے, پھر اڈکٹ ہو جانے کے بعد بچنا ضروری نہیں ہے. لیکن پھر بھی مفتی کہتے کہ اب بھی بچنا ضروری ہے. اس کا مطلب یہ کہ اڈکٹ ہو جانے کے بعد بھی بچ سکتا ہے اگر بچنا چاہے تو, لیکن جو ڈرگ کے اڈکٹ ہو جاتے ہیں ان کو نفس کیا سمجھاتا ہے کہ نہیں, اٹس بیونڈ یور کنٹرول, اٹس بیونڈ یور ابیلٹی, تو نہیں بچ سکتا. اسی طرح بعض لوگ جو ہیں وہ پورنوگرافی کے عادی ہو جاتے ہیں اور اڈکٹ ہو جاتے ہیں. بعض لوگ جو ہیں وہ بد نظری کے عادی ہو جاتے ہیں اور اڈکٹ ہو جاتے ہیں, اور کوشش بھی کرتے ہیں لیکن کوشش کے نتیجے میں بھی وہ بچ نہیں سکتے, تو وہ یہ کہتے ہیں کہ نہیں, میری ابیلٹی سے باہر ہے, یہ میرے اختیار میں نہیں ہے. کسی بھی گناہ کے بارے میں, چاہے باہی ہو چاہے جاہی ہو, یہ خیال اگر آئے کہ دس از بیونڈ مائی کنٹرول, یہ میری ابیلٹی سے باہر ہے, یہ میری قدرت سے باہر ہے, تو سمجھو کہ یہ یا تو شیطان کا وسوسہ ہے یا نفس کی تصویر ہے. کوئی گناہ ایسا نہیں ہے جو ہماری ابیلٹی سے باہر ہے کسی گناہ سے بچنا. یہ پورنوگرافی ہے, کیا وجہ ہے کہ جس کو پورنوگرافی کی عادت ہو جاتی ہے وہ اس کے لیے مخصوص اوقات کا انتخاب کرتا ہے؟ غیر اختیاری چیز تو کسی وقت بھی ہو سکتی ہے, غیر اختیاری چیز, بیونڈ کنٹرول, جسے انوالنٹری کہتے ہیں, وہ تو کہیں بھی ہو سکتا ہے. آپ 25 آدمیوں کے سامنے سلپ ہو کر کے گرنا پسند کرتے ہیں, کتنی شرم آتی ہے, امبارسمنٹ ہوتا ہے, لیکن آدمی گر جاتا ہے, سلپ ہو جاتا ہے. تو آدمی سلپ ہو جاتا ہے برف پر چلتے چلتے, تو دوسروں کے سامنے سلپ ہو جاتا ہے, لوگ ہنستے بھی ہیں, ٹھٹھا بھی کرتے ہیں, مذاق بھی اڑاتے ہیں. گرنا نہیں چاہتا تھا پھر بھی گر گئے. اسے کہتے ہیں کہ یہ غیر اختیاری ہے, یہ انوالنٹری ہے, یہ قدرت سے باہر ہے. لیکن ہمارا یہ جو پورنوگرافی کی جو ایک عادت پڑ گئی ہے اور جسے ہم سمجھتے ہیں کہ یہ کنٹرول سے باہر, یہ ڈرگ کا اڈکشن کنٹرول سے باہر, اس کے لیے تو ہم ایسے ٹائمز کو چوز کرتے ہیں اور ایسی جگہ کا انتخاب کرتے ہیں کہ وہیں پر جا کر کے یہ کام ہوتا ہے, اس جگہ اور اس وقت کے علاوہ نہیں ہوتا, تو معلوم ہوا کہ ہمارے کنٹرول میں ہے. ڈرگ لینے کے لیے جگہ طے ہوتی ہے اور وقت بھی طے, وقت بھی طے, جگہ بھی طے, اس جگہ پر بھی پہنچ گئے, وقت بھی ہو گیا, لیکن وہاں ایسے لوگ پہنچ گئے جن کو نہیں ہونا چاہیے تھا, تو اور ہم ایک گھنٹے کے لیے کنٹرول کر لیتے ہیں. تو کہاں غیر اختیاری ہوتا تو اس وقت ہو جانا چاہیے تھا. کسی بھی گناہ سے بچنا یہ غیر اختیاری نہیں, ہمارے اختیار میں ہے. یہ کسی بھی گناہ سے, بڑے سے بڑے گناہ کی बड़ी से बड़ी लत लग गई हो वो हमारे इख्तियार में है। हाँ, ये बात अलग है कि एडिक्शन ना हो तो बचना आसान और एडिक्शन हो तो बचना मुश्किल, ये अलग बात है, लेकिन हमारे इख्तियार में है, हमारी एबिलिटी में है। जहां तक जाही गुना है तो जाही गुना भी हमारी एबिलिटी में है, हमारे इख्तियार में है, लेकिन बाही गुनाहों के बारे में तकरीबन हर शख्स ये मानता है कि हमारे इख्तियार में है। जाही गुनाहों के बारे में इंसान को ये शुबह हो जाता है कि इट इज बियॉन्ड माई कंट्रोल, ये तो वसवसे की तरह है। जेलसी खुद बखुद मेरे दिल में दाखिल हो गई, मैं लाया नहीं हूं उसको, वो खुद बखुद दाखिल हो गई है जेलसी, मैं लाया नहीं हूं, वो तो दिल में दाखिल हो गई है। तब अपने भाइयों में से किसी की कोई नेमत में देखता हूं तो मेरे दिल में ये तमन्ना होती है कि काश कि ये नेमत उससे चली जाए। सबके बारे में ऐसा होता है या किसी पर्टिकुलर आदमी के बारे में? कभी सबके बारे में होता है, कभी पर्टिकुलर आदमी के बारे में होता है। और मैं पसंद भी नहीं करता इसको, मैं चाहता हूं कि निकल जावे दिल से ये, लेकिन नहीं निकलती। तो ये जो हसद की कैफियत है ये मेरे इख्तियार में नहीं है, मैं खुद उसे लाया नहीं हूं, और निकालने की कोशिश करता हूं तो निकलता नहीं, वो तो अंदर हसद रहता है। किब्र, खुद को बड़ा मानता हूं बाकी सबको छोटा, इल्म में मेरे जैसा कोई नहीं, ये सब इल्म में मुझसे कम दर्जे के हैं, इल्म में मैं सुपीरियर ये इंफीरियर, तकवे में मैं सुपीरियर ये इंफीरियर, अथॉरिटी में मैं सुपीरियर ये इंफीरियर, अकल में मैं सुपीरियर ये इंफीरियर, दूसरों को हिकारत की नजर से देखना। मैं क्या करूं, मेरे दिल में ये चीज आ गई, कभी कभी सबके बारे में, कभी किसी एक आदमी के बारे में, इज गुड फॉर नथिंग, ये हकीर है, इल्म इसको कुछ नहीं, मुझे पूछो। बाप के बारे में कभी ऐसा हो जाता है, बाप को हकीर जानता है, आलिम हो गया, मुफ्ती हो गया, तो अब बाप हकीर नजर आता है, क्या जानता है मेरा बाप, वो क्या जानता है। ये मेरे दिल में जो चीज दाखिल हो गई है ये किब्र, मैं लाया नहीं हूं, ये खुद आ गया है किब्र अंदर, और मैं चाहता नहीं, मैं नहीं चाहता कि मैं मेरे बाप को अपने से हकीर समझूं, मैं दूसरों को अपने से हकीर समझूं, बुरा भी बहुत लगता है, लेकिन निकल नहीं सकता, गैर इख्तियारी है। मैंने दो मिसालें दी हैं, हसद की और किब्र की। वो अमराज जिनका ताल्लुक कल्ब से है, ऐसा ही लगेगा कि ये गैर इख्तियारी है, और ये बिल्कुल वसवसे के मुशाबह लगता है। नमाज पढ़ रहा हूं, मैं तो चाहता हूं कि अल्लाह ही का ध्यान रहे, लेकिन गैर इख्तियारी तौर पर ध्यान आ जाता है दुकान का, मकान का, खेती का, मैं चाहता हूं कि निकल जाए लेकिन जाता ही नहीं, दिल ही में रहता है। तो जैसे ये गैर इख्तियारी है, इसी तरह वसवसा भी, किब्र भी गैर इख्तियारी, और हसद भी गैर इख्तियारी। और गैर इख्तियारी अम्र पर पकड़ नहीं होनी चाहिए। तो ये ख्याल गलत है, ये ख्याल गलत है। क्यों ख्याल गलत है? इसलिए ये ख्याल गलत है कि खुद ब खुद दिल में आ गया, ये चीज खुद ब खुद दिल में आ गई, लेकिन ये जो आप समझ रहे हैं कि इसे मैं निकाल नहीं सकता, ये मुगालता है आपका। वसवसा ऐसी चीज है कि खुद ब खुद आता है और हमारी मर्जी से निकलता नहीं। वसवसा खुद ब खुद आता है, हमारी मर्जी से निकलता नहीं, और वसवसे को निकालने के लिए अल्लाह ने कोई सबब पैदा नहीं किया है कि ऐसा करोगे तो वसवसे से तुम महफूज हो जाओगे, इसके लिए कोई सबब नहीं है। इसीलिए आप किसी शेख कामिल के पास जाकर कहेंगे कि मैं वसवसे का शिकार हूं, तो शेख कामिल कहेगा कि इग्नोर कीजिए। इग्नोर कीजिए का मतलब लेट इट रिमेन, डोंट वरी अबाउट इट, रहे कोई बात नहीं, चला जाए तो भी अच्छा है, रहे तो भी कोई प्रॉब्लम नहीं। इसलिए कि उसको निकालने का कोई इलाज नहीं है, कोई कोई तरीका नहीं है कि आप इतना जिक्र करोगे तो निकल जाएगा, आप ऐसा मुजाहदा करोगे तो निकल जाएगा, ऐसा मुराकबा करोगे तो निकल जाएगा। तो जिस चीज को निकालने के लिए, जिस चीज से बचने के लिए कोई सबब और आला न हो, वो गैर इख्तियारी है, जो कि वसवसा है। लेकिन अगर आप किसी शेख कामिल के पास जाकर कह के कि मैं किबर में मुब्तला हो गया हूं, तो शेख कामिल आपको उसका इलाज बतला सकता है और उस इलाज पर अमल करने से वो किबर निकल सकता है। मालूम हुआ कि आपके इख्तियार में है। इसी तरह हसद, तो किबर और हसद जैसी जो जही बीमारियां हैं वो लगती हमें क्या है जी, गैर इख्तियारी। लेकिन गैर इख्तियारी नहीं है, इख्तियारी है। उसके लिए सबसे पहला काम यह करो कि शेख को ढूंढो, दूसरा काम यह करो कि शेख के सामने उसको रखो, और तीसरा काम यह करो कि शेख जो कहे वो करो, और करने के बाद शेख को नतीजा बतलाओ, और उसके बाद शेख जो कहे वो फिर करो। सूनर और लेटर, देर सवेर वो मरज जरूर निकलेगा। बाही गुनाह जितने हैं वो सब भी, उनसे बचना बोलो जरूरी और इख्तियारी, और जाही जितने हैं उनसे बचना भी जरूरी और वो भी इख्तियारी है, यानी हमारे इख्तियार में है। इख्तियारी का माना ये नहीं कि ऑप्शनल, नहीं, हमारे इख्तियार में है, बच सकते हैं हम दोनों से। जहां तक जाही गुनाहों का ताल्लुक है, जाही गुनाहों का, तो जाही गुनाहों के लिए, जाही गुनाहों के लिए, जाही गुनाहों के लिए इलाज अच्छी सोहबत और कसरत जिक्र, अच्छी सोहबत और कसरत जिक्र, अच्छी सोहबत और कसरत जिक्र जाही गुनाहों के लिए इलाज, और अपने शेख के साथ इत्तेला और इत्तेबा का मामला करना। सोहबत शेख का जितना एहतिमाम करोगे, तलब के साथ, अजमत के साथ, मोहब्बत के साथ, एहतियाज के साथ, तो उसके कल्ब में जो अनवार हैं, उसके कल्ब में जो मारिफतें हैं, उसके कल्ब में जो रूहानियत है, वो हमारे दिल में मुंतकिल होगी, जिसके नतीजे में वो जो अंदर किब्र वगैरह का मर्ज है वो मुजमहिल होगा। कसरत जिक्र, कसरत जिक्र से अल्लाह की बड़ाई, अल्लाह की अजमत, अल्लाह की मारिफत उजागर होगी दिल में, तो उससे अंदर जो किब्र वगैरह अमराज है वो मुजमहिल होंगे, और इत्तेला और इत्तिबा के नतीजे में, नेल इन द कॉफिन, इत्तेला और इत्तिबा के नतीजे में, नेल इन द कॉफिन के उसे कैसे स्क्रैप करके फेंक दिया जाए वो शेख बतलाएगा, उस पर अमल करने से ये साफ होगा। जहां तक बाही गुनाहों का ताल्लुक है, तो बाही गुनाहों से बचने का एक ही तरीका है, बाही गुनाहों के इलाज का एक ही तरीका है, और वो है डिटर्मिनेशन, विल पावर, और अपनी हिम्मत को इस्तेमाल करके उस गुनाह से बचना। इसके अलावा और कोई इलाज नहीं है इसका। बदनजरी से अगर कोई बचना चाहता है, जितने भी बाही गुनाह हैं, शराब है, ड्रग है, फिल्म है, मूसीकी है, उससे बचना चाहता है, बस वो रुके, ब्रेक लगाए, बस ब्रेक लगाए। आज अगर ब्रेक लगाएगा तो बहुत मुश्किल लगेगा, 100% डिफिकल्ट लगेगा, लेकिन आज कामयाब हो गया, बहुत कड़वा लगा, बहुत मुश्किल लगा, अब आइंदा 2 दिन के बाद फिर तकाजा हुआ, इस मर्तबा कोशिश करेगा, तो अब वो नफ्स की ताकत, पहले मर्तबा की हिम्मत की वजह से अब ताकत उसकी कम हो चुकी है, इस मर्तबा 90% डिफिकल्ट लगेगा, इसी मर्तबा 80% डिफिकल्ट लगेगा, चौथी मर्तबा 70% डिफिकल्ट लगेगा। हिम्मत से, डिटर्मिनेशन से, विल पावर से काम लेते चले जाओगे, एक वक्त ऐसा आएगा कि बहुत आसानी से उस गुनाह से आप बचना शुरू हो जाओ। लेकिन अगर गुना का तकाजा हुआ और 100% तकाजा हुआ, बाही गुना 100% तकाजा हुआ, देखो जाही गुना तो दिल में दाखिल ही हो जाता है, यहां तो बहुत तकाजा हुआ, तकाजा तकाजा हुआ, अब आपको इख्तियार है करें या ना करें। अगर रुकेंगे तो ये तकाजा मुजमहिल होगा, 90% हो जाएगा, लेकिन अगर आपने कर लिया तो ये तकाजा 110% हो जाएगा, और फिर किया तो ये तकाजा 120% हो जाएगा, और फिर किया तो ये तकाजा 130% हो जाएगा, फिर नफ्स का मुकाबला मुश्किल होता चला जाएगा। इसीलिए वो ड्रग का जो अडिक्ट हो जाता है उसका नफ्स इतना ताकतवर हो जाता है कि उसको ऐसा ही महसूस होता है कि अब ये मेरे इख्तियार में नहीं है। और बाही गुनाहों के बारे में ये जो ख्याल आता है कि बस आखिरी मर्तबा बस, इसलिए कि बहुत परेशानी है, बहुत सता रहा है ये गुनाह मुझे, और जब तक करूंगा नहीं मुझे सुकून नहीं मिलेगा, सेटिस्फैक्शन नहीं मिलेगा, बस एक मर्तबा कर लूं, शराब है, ड्रग है, बस आखिरी मर्तबा, और उसको करने के बाद एकदम से सुकून हो जाता है। कितने दिन तक? एक दिन, दो दिन, तीन दिन, चार दिन, पांच दिन, छह दिन, फिर तकादा शुरू होता है। तो ये जो ख्याल है कि अगर मैं कर लूं आखिरी मर्तबा और ये तकादा ठंडा और ढीला पड़ जाएगा तो उससे निजात मिल जाएगी, ये ख्याल गलत है। ऐसा करने से आप उस तकाजे को और मजबूत कर रहे हैं, इसके बाद वाली मर्तबा जब तकादा होगा तो और ज्यादा कवी होगा, और जब उसकी मुखालफत करके रुकेंगे तो उसके बाद वाला तकाजा होगा वो उससे मुजमहिल होगा, उससे कमजोर होगा। लेकिन शुरू शुरू में ये जो इज्महलाल है उसका एहसास नहीं होगा, इसलिए कि बहुत आहिस्ता आहिस्ता उसमें इज्महलाल आता है। तो जो जाही गुना है, जाही गुना, उसके बारे में ये नहीं कहा जाएगा कि हिम्मत से काम लो, विल पावर और डिटर्मिनेशन से काम लो, और हसद मत करो, किब्र मत करो, नहीं, उसके लिए इलाज करना पड़ेगा। वहां कसरत जिक्र की जरूरत है, सोहबत साले की जरूरत है, इत्तला और इत्तिबा की जरूरत है। और ये जो किब्र और ये जो वसवसा है ये भी चूंकि नफ्स का काम है, इसलिए जितना ज्यादा बाही उमूर में आप मुजाहदा करेंगे उतना फायदा उसमें भी होगा, इसलिए कि नफ्स कमजोर पड़ता चला जाएगा। तो अब जाही गुनाहों से नजात पाने के लिए क्या करना है? कसरत जिक्र, सोहबत शेख, और बुरी सोहबत से बचना, गफलत वाले माहौल से बचना जी, इत्तला और इत्तिबा, और साथ में बाही गुनाहों से बचने वाला मुजाहदा, इससे नजात मिलेगी। इससे ये ओवरनाइट नहीं होगा, इन सब चीजों को करेंगे तो धीरे 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 जाकर के ये मामला काबू में आएगा। और जहां तक बाही गुनाहों का ताल्लुक है, ये अगर आप चाहें तो ओवरनाइट किया, ओवर सेकंड भी हो सकता है, ये आप पर है, आप जब फैसला कर ले ये बंद हो सकता है। और ये जो हिम्मत है, हिम्मत वो तो अंदर है आपके पास, डिटर्मिनेशन है, विल पावर है, उसे यूज करने की जरूरत है। तो ये जो हिम्मत और डिटर्मिनेशन और विल पावर जो है और वो नजर नहीं आ रहा है, यूं हो रहा है कि नहीं 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 मेरे पास नहीं है, मैं नहीं कर सकता, तो इसके लिए क्या करे आदमी? जिक्र की कसरत और अपने शेख की सोहबत कसरत के साथ, इन दोनों की बरकत से डिटर्मिनेशन और विल पावर बढ़ेगा, और उसके नतीजे में जब बाही गुनाहों से बचने का मुजाहदा करेंगे तो ये डिटर्मिनेशन, ये विल पावर और बढ़ेगा। तो ये पूरी तफसील जो बयान की, वो बदनजरी का जिक्र सुनकर बयान की, और मकसूद मेरा ये था कि बदनजरी गुनाह बाही है, और जितने भी गुनाह बाही है उनसे बचने का तरीका एक ही है, और वो ये है कि इंसान अपनी हिम्मत, अपना विल पावर और डिटर्मिनेशन इस्तेमाल करे, बस वो ये कह दे कि खत्म, ختم. یہ نہیں کہ کل سے, یہ نہیں کہ رمضان سے, یہ نہیں کہ دورے میں جا کر, نہیں, ختم ابھی ابھی اس وقت ختم ختم. اور پھر جتنا نفس کی طرف سے تقاضا ہو اس کی طرف التفات نہ کرے, بچے اس سے کسی طرح بھی. اللہ تعالی شانہ مجھے آپ کو عمل کی توفیق عطا فرماوے, جاہی گناہوں سے بھی بچائے, باہی گناہوں سے بھی بچائے. اس تفصیل سے آج کی اس گفتگو سے یہ بھی معلوم ہو گیا کہ گناہ چاہے جاہی ہو, گناہ چاہے باہی ہو, تین چیزیں بہت ضروری ہیں. کثرت ذکر, نمبر دو صحبت شیخ اور صحبت صالح, اور نمبر تین مجاہدہ نفس کی مخالفت. اللہ تعالی شانہ ان تینوں کی ہمیں توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین, وصلی اللہ علی نبینا محمد وعلی آلہ واصحابہ اجمعین. اور اللہ کی طرف رجوع کرنے کے بعد آپ سبق شروع کریں گے, تو اللہ کے سہارے کے بغیر شروع کریں گے, اس سے زیادہ نہیں سبق یاد ہو جائے گا. تکرار کرا رہے ہیں تو اللہ کی طرف رجوع ہے, میری مدد کریں. پڑھتے پڑھتے کہیں اٹک گئے, یا علی یا علی یا علی, اللہ کی طرف رجوع. بس کسی طرح اللہ سے اپنا تعلق جوڑنا ہے, اور اللہ سے تعلق جوڑیں گے تو خود بخود مخلوق سے تعلق ٹوٹے گا. یہ جو غفلت رہتی ہے نا, ذہن ادھر ادھر چلا جاتا ہے اللہ کی طرف جانے کے لیے. مہمان آ گئے بے وقت تو سیدھا ذہن کچن میں جاتا ہے کہ یار اچانک آ گئی اور آج تو کچھ پکایا بھی نہیں ہے. نہیں, مہمان آ گئے ہیں تو اللہ کی طرف نظر کرو کہ جس نے بھیجا ہے کھلائے گا بھی وہی. اور پھر ذکر کرو کہ اللہ مہمان آئے ہیں, آپ کے رسول کی صلی اللہ علیہ وسلم سنت ہے کہ مہمان کی مہمان نوازی کرنی چاہیے, میں بھی چاہتا ہوں اس کی مہمان نوازی کرنا, آپ مدد فرمائیے. یہ ذکر کثرت ذکر, یہ زبان سے تو اس لیے بہت زیادہ کرنا پڑتا ہے کہ اس کے بعد پھر دل دماغ میں اترتا ہے اور پھر ذہن اللہ کی طرف جاتا ہے. چلتے پھرتے سوچو, اللہ سے باتیں کرو, اللہ سے دعا کرو. طالب علم امتحان لکھتے لکھتے بھی اٹک جاتا ہے تو یوں ونڈو تک بیٹھا رہتا ہے اور سر کھجاتا رہتا ہے. تو سر کو کھجانے کی وجہ اللہ کے دروازے کو کھجا. اللہ کو کہہ کے اللہ مدد فرمائی, اللہ مدد فرما, سمجھ نصیب فرما. یا معلم آدم علم, یا مفہم سلیمان فہم, یا علیم یا علیم. سبحانك لا علم لنا الا ما علمتنا انك انت العلیم الحکیم. نظر اللہ کی طرف, نظر اللہ کی طرف. پھر جو ہوگا یہ کہ ہر ضرورت کے موقع پر بھی اللہ کی طرف نظر جائے گی, اور حالت اچھی ہوگی اور ضرورت نہیں ہوگی, اس وقت بھی اللہ کی طرف نظر جائے گی کہ میرے پاس جو کچھ ہے وہ انہوں نے دیا ہے. جی, تو اج بسے اور کبر سے بھی بچے گا, اور ضرورت پڑے گی جب یہ ذہن میں کہ میرے پاس جو کچھ ہے, ضرورت کے موقع پر جب ہمیشہ اس سے مانگے گا تو جو چیز ہوگی اس کے بارے میں یہی خیال آئے گا کہ بھئی یہ تو انہوں نے ہی دی ہے, اس مرتبہ بغیر مانگے دی دی. اور جو چیزیں مل جاتی ہیں اس کے بعد بارے میں یہ تصور پیدا ہو جاتا ہے کہ وہی دیتے تو ہیں, تو پھر جب ضرورت پڑے گی تو ذہن وہی جائے گا کہ جب وہی دیتے ہیں تو مانگنا بھی انہیں سے چاہیے. دونوں طرف سے کر دیں. اللہ تعالیٰ شانہ ہو بھائی ہمیں محنت کی توفیق, تھوڑی محنت کرو, محنت کرو گے اپنے قلب پر کثرت ذکر اور شیخ کی صحبت میں جب ہم جائیں تو طلب لے کر جائیں, عظمت و محبت کے ساتھ جائیں, ادب کے ساتھ جائیں, محتاج بن کر جائیں, پھر دیکھو گے فائدہ ہوتا ہے. اور اطلاع اور اتباع کا بھی معاملہ, اور مجاہدہ, سستی غفلت دور, سستی غفلت دور. سستی کی بجائے چستی, سستی کا علاج ہی چستی ہے.
और अल्लाह से दुआ भी कहिए, اللهم إني أعوذ بك من الكسل، اللهم إني أعوذ بك من العجز والكسل، اللہ سے دعا کرنی، اللهم إني أعوذ بك من العجز والكسل. تو عجز جو ہے، عجز یہ تو وہ ہے جس میں آدمی مجبور ہو جاتا ہے، عجز. اور دوسرا کسل، عجز تو وہ ہے کہ اسباب نہیں ہے اور عاجز ہو گیا، ایک شخص اتنا ذہین نہیں ہے اور اسے سبق سمجھ میں نہیں آیا، اسے سبق یاد نہیں ہوا، یہ ہے عجز. اور دوسرا یہ ہے کہ ذہین ہے، اسباب ہیں، لیکن سستی کی وجہ سے وہ نہیں. تو کہیے اللہ میں عجز سے بھی پناہ مانگتا ہوں اور سستی سے بھی پناہ مانگتا ہوں تاکہ ہر حال میں کامیاب رہوں. اور سستی کا ایک ہی علاج ہے، چستی. چستی کا مطلب یہ کہ جب نفس سستی کرے اس وقت اس کی مخالفت کر کے وہ کام کراؤ نفس سے، وہ قابو میں آ جاتا ہے. اللہ تعالیٰ شامل ہم سب کو عمل کی توفیق، سب کو عمل کی توفیق. وآخر دعوانا الحمد للہ.